तातो बहसको साथमा वातावरण मैत्री कैलाली ई रिक्सा व्यवसाय संघ धनगढी
नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनिङ एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम प्रस्तुत मनोभ राजधानुक। हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, कार्यक्रममा छलफल गर्छौँ, कुराकानी गर्छौँ, समय सन्दर्भ व्यक्ति विषय विचारमाथि हामी सधैँ विश्लेषण गर्छौँ। र पछिल्लो समयको चर्चा गर्ने हो भने पहिलो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम बाहिर आइरहँदा नेकपा एमाले अग्रणी स्थानमा देखिएको छ। र आज मैले यो चिसो बाहिर मौसम छ, बिहानै पख पानी परेको छ र धेरैले यतिखेर बिहानी हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ, आज हामी सही र सठिक विश्लेषण गर्दैछौँ र तपाईँलाई लाग्छ तपाईँ पनि विश्लेषण गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 091-410-216 लाइन यहाँहरूको लागि खुला गरेको छु। यहाँहरूले आफ्नो विचार राख्न सक्नुहुनेछ पछिल्लो समयको जुन मत परिणाम देखिएको छ र के यही गठबन्धन नेपाली काङ्ग्रेस र माओवादी केन्द्रकै गठबन्धन रहने हो भने त्यसको मत परिणाम अनुसार प्रदेश नम्बर 7 पनि प्रभाव पर्ला या के लाग्छ यहाँहरूलाई, यहाँहरूका विचार हामी सुन्न तयार छौँ। र यहाँहरू चाहनुहुन्छ पछिल्लो समयको कुनै पनि घटनाक्रमको विषय र चुनाव G31 हुने कुरा, सरकार परिवर्तनको कुरा, यावत विषयमा तपाईँ कुनै पनि कुराकानी गर्न चाहनुहुन्छ भने 091-410-216 लाइन यहाँहरूको लागि खुला गरेको छु भने आज हामी सही र सठिक विश्लेषण गर्दैछौँ पछिल्लो समयको मत परिणाम जसरी देखिएको छ र घटनाक्रमको सही र सठिक विश्लेषण आज हामी गर्दैछौँ। एकजना वरिष्ठ पत्रकार हामीसँग स्टुडियोमा हुनुहुन्छ र उहाँले सही र सठिक विश्लेषण पनि गर्नुहुन्छ। नागरिक दैनिकका प्रदेश नम्बर 7 लामो अनुभव बटेल्नु भएको, यस क्षेत्रबाट सम्पादकको रूपमा काम गरिसक्नु भएको र अहिले पनि उहाँ चाहिँ अत्यन्तै प्रभावशाली पूर्व नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य पनि हो र यो अहिले हामी पछिल्लो समयको मत परिणाम र राजनीतिक घटनाक्रम र दोस्रो चरणको चुनावलाई कतिको प्रभाव पार्ला यो मत परिणामले यावत विषयमा हामी कुराकानी गर्दैछौँ। यहाँहरूलाई पनि लाग्छ कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर यहाँहरूको लागि मैले कुरा गरेको छु 091-410-216 लाइन र हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ पत्रकार दिलबहादुर छत्याल हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। छत्याल सर नमस्कार, स्वागत छ।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिकै छ।
यहाँलाई अलिकति मैले यो भनौँ न, बिहानी पख कार्यक्रममा दुःख दिएँ, पानी परेको छ, आउन गाह्रो भयो होला।
होइन, धन्यवाद, एकदम यो राम्रो अवसर पनि हो।
अब यो मत परिणामलाई हेर्दै हुनुहुन्छ यहाँले, होइन, शङ्का उपशङ्का धेरै थिए पहिलो चरणको चुनाव हुन्छ कि हुँदैन यावत कुराहरू थिए, चुनाव भयो, मत परिणामहरू आउँदैछ, यहाँले कसरी लिनुभएको छ दिलबहादुर छ एकजना पत्रकार?
पहिलो कुरा, जो चुनाव भयो एकदमै उपलब्धिपूर्ण हो नेपालको लागि र नेपाली जनताका लागि, किनभने जो यसपटक पहिलो चरणमा स्थानीय तहको निर्वाचन जुन भएको छ यो यस अर्थमा धेरै महत्त्वपूर्ण छ कि खास गरी जो परिवर्तनहरू भए र जो उपलब्धिहरू भए त्यसलाई संस्थागत गर्नका लागि संविधान सभाबाट बनेको जो संविधान छ त्यसलाई कार्यान्वयन गर्नको लागि यो एकदमै महत्त्वपूर्ण थियो। यस अर्थमा जो यो चुनाव भएको छ विभिन्न संशय आशंका का बिच जो यो भएको छ यो धेरै उपलब्धिपूर्ण छ।
पहिले एउटा बाटो
खोलेको, एउटा ढोका खोलेको छ, एउटा बाटो खोलेको छ, अब मुलुक नयाँ दिशाबाट अगाडि बढ्नका लागि यसले मार्ग प्रशस्त गरेको छ। पहिलो कुरा, अब जो मत परिणाम आइरहेको छ यसलाई अब लगभग नेपालमा तीनवटा ठुला दलहरू नेपाली काङ्ग्रेस, एमाले र माओवादी, तीनवटा ठुला दलहरू छन् र त्यसको अहिले वैकल्पिक कुनै शक्ति तयार भइसकेको अवस्था होइन नेपालमा, र कुनै विकल्प पनि त्यसको अहिले भएको अवस्था होइन। तर पनि जो अहिलेको मतपरिणाम हुन त धेरै मतपरिणाम आउनु बाँकी छ, खास गरी महानगरपालिकाको कुरा गर्ने हो भने मतगणना एकदमै प्रारम्भिक चरणमा छ, धेरै ठाउँको मतगणना अझै आउनु बाँकी छ। तर पनि अहिले प्रारम्भिक मतगणना को जो परिणाम आएको छ योबाट के बुझ्न सकिन्छ भने नेपाली जनताहरू खास गरी नागरिकहरू एकदम चनाको तरिकाले निहालिरहेका छन् राजनीतिक दलहरूका क्रियाकलापहरू, गतिविधिहरू, र उनीहरूले के गरिरहेका छन् भन्ने आधारमा उनीहरूले आफ्नो कहिले पनि मतदान व्यक्त गर्ने गरेका छन्। यो कुरा विगतदेखि पनि देखिन्छ, जसरी नेपालमा यदि स्थानीय चुनावकै कुरा गर्ने हो भने 2049 सालमा नेपाली काङ्ग्रेसले उल्लेख्य मात्रामा बहुमत ल्याएको थियो, त्यति बेला 60 जिल्लामा जिल्ला सभापति नेपाली काङ्ग्रेसले जितेको थियो, एमाले 8 मात्रै जितेको थियो भने त्यसको लगत्तै 5 वर्षपछि जो निर्वाचन स्थानीय निर्वाचन भयो 2054मा त्यहाँ एकदमै उल्लेख्य मात्रामा एमाले जित्यो, र संसदीय निर्वाचनकै कुरा गर्ने हो भने पनि 2048मा बहुमत ल्याएको नेपाली काङ्ग्रेस 2051 सालमै एमाले सबैभन्दा ठुलो दल भयो, र संविधान सभापछि को कुरा गर्ने हो भने 2064सालमा एकाएक नेकपा, माओवादी, अहिलेको माओवादी केन्द्र सबैभन्दा ठुलो दल हुन सफल भयो र दोस्रो संविधान सभामा स्थिति उल्टियो। योबाट के बुझिन्छ भने नेपालका मतदाताहरू, नेपाली जनताहरूले एकदम नियालिरहेका छन् राजनीति दलहरूलाई। त्यति बेला नेकपा पहिलो संविधान सभाको चुनावमा नेकपा माओवादीलाई साँच्चीकै यो एउटा नयाँ शक्तिको रूपमा आएको छ, यसले केही गर्छ कि भनेर एउटा ठुलो आशा थियो नेपाली जनता माथि। त्यो भएर एकाएक एउटा कहिले न त्योभन्दा पहिले नलडेको एकाएक चुनाव लडेको दललाई त्यत्रो ठुलो बनाइदिएको थियो, तर त्यो अपेक्षा त्यो आशा जो गरेको थियो नेकपा माओवादी माओवादी केन्द्रको अहिलेको नेतृत्वबाट त्यो पुरा नभएपछि त्यो आफ्नो साइजमा खुम्सिएको छ। र अहिले पनि यो मत मैले यो जोड्न कहाँनिर खोजिएको भने अहिलेको मत परिणामबाट पनि के देखिँदैछ प्रारम्भिक भने राम्रो उम्मेदवार जुन ठाउँमा उठाएका छन् जनतामा भिजेको जनतामा राम्रो छवि भएको त्यस्ता त्यो ठाउँमा सङ्गठनको प्रभाव कम हुँदाहुँदै पनि त्यसले जितेको त्यसले राम्रो नतिजा ल्याएको स्थिति देखिँदैछ। र यदि अब राजनीतिक दलको सङ्गठन बलियो छ हामीले जसलाई टिकट दिए पनि जित्छ भन्ने जो स्थिति हो त्यसलाई अलिअलि ब्रेक गर्न खोजिरहेछन् जस्तो लाग्छ। खास गरी जस्तो मनाङकै कुरा हेर्ने हो भने मनाङमा नेपाली काङ्ग्रेसले टिकट दिएको व्यक्तिको विद्रोह त्यही पार्टीको अर्को व्यक्ति स्वतन्त्रबाट लडे त्यसले चुनाव जिते होइन। यो नतिजाले पनि के देखिन्छ भने राजनीतिक दलले जे निर्णय गरे त्यही निर्णय मतदाताले त्यही निर्णय नागरिकले मानिहाल्छन् भन्ने छैन। र गठबन्धनकै कुरामा जाँदाखेरि पनि अब अहिले यो त प्रारम्भिक चरणमा छन् धेरैका आफ्ना मत छन् तर मेरो पहिले देखि नै के यसमा स्पष्ट छ भने राजनीतिक नेतृत्वले खास गरी राजनीतिक दलका नेताहरूले कुनै सहकार्य तालमेल गर्दाखेरि त्यसको आवश्यकता खास गरी कतिकै राष्ट्रिय आवश्यकता अथवा कुनै विशेष उद्देश्य प्राप्तिका लागि त्यो उपलब्धिका लागि त्यस्तो सहकार्य हुन्छ गठबन्धन हुन्छ तालमेल हुन्छ भने त्यो स्वाभाविक मान्न सकिन्छ। तर अहिलेको तालमेल के का लागि भएको भन्ने कुरा त्यति धेरै स्पष्ट छैन। खास गरी अब नेतृत्व सत्ताका लागि मात्रै एउटा सत्ता गठबन्धनका लागि मात्रै एउटा कुनै आफ्नो जित्नका लागि मात्रै त्यो सहकार्य हो त्यो गठबन्धन हो भने त्यसलाई कार्यकर्ता अथवा त्यसलाई जनताले मतदाताले त्यसलाई स्वाभाविक मान्न सक्दैन जस्तो लाग्दैन।
दिलबहादुर सर तपाईँ होइन यतिखेर हामी सुदूरपश्चिमको आवाज दिनेस एफएमको तातो बहसमा छौँ यो चर्चा परिचर्चा र यो कुराकानी गरिरहँदा बहस गरिरहँदा हेर्ने हामीले नजिकबाट अझ विश्लेषण गर्ने हो भने गठबन्धन जुन चाहिँ सरकारसँगै थियो उहाँहरूले के एउटा मन चाहिँ हामी आम पब्लिकको रूपमा के विश्लेषण गर्न सक्छौँ भने नेकपा एमाले विरुद्धको बनाइएको एउटा गठबन्धन थियो तर जनताले नेकपा एमालेलाई बढी विश्वास गरे हुन् कि होइन नेकपा एमालेको एजेन्डालाई बढी विश्वास गरे या गठबन्धनले चाहिँ अलिकति तालमेल मिलाउन सकेन पछिल्लो समयका केही निर्णयहरू भनौँ विवादास्पद जुन किसिमका घटना परिघटनाहरू देखिए यसले पनि कहीँ इफेक्ट भनौँ न त्यो फ्याक्टरले काम गर्यो हामी कसरी विश्लेषण गर्न सक्छौँ दिलबहादुर सर?
अब यसमा धेरै कुराहरू छन् होइन। खास गरी गठबन्धन जो बन्यो त्यो मतदाताले त्यति मन पराएन कि भन्ने अहिले प्रारम्भिक मत होइन मत परिणामले पनि त्यो देखाइरहेछ र मलाई लाग्छ यसको अझै मैले त हिजो पनि भने यसको रिजल्ट आउन बाँकी छ धेरै बाँकी छ अहिले यो हतारो हुन्छ विश्लेषण गर्न। तर मेरो आफ्नो बुझाइ के छ भने जो गठबन्धन भयो त्यो ठिक थिएन र त्यो अनुसारको रिजल्ट आउँदैन भन्ने मेरो बुझाइ छ। अब खास गरी मैले अघि पनि भने गठबन्धन गर्दा खेरि एउटा उद्देश्य हुन्छ अब त्यो पदमा जित्नकै लागि त्यो पदमा आफ्नो पार्टी ल्याउनकै लागि गठबन्धन गर्नुको अर्थ छैन जस्तो लाग्यो। हो एउटा संसदीय निर्वाचनमा संसदीय निर्वाचन हो र एउटा भोलि सरकार बनाउने अवस्थासम्मको लागि अहिलेदेखि गठबन्धन गर्ने हो भने एउटा अस्थिर हुन्छ भोलि बहुमत सरकार बनाउनका लागि अहिलेदेखि नै सहकार्य भएर जाने भन्ने किसिमको स्थितिसम्म ठिक मान्न सकिन्थ्यो। तर अहिले स्थानीय तहमा एउटा कुनै महानगरको मेयर एकजनालाई बनाउनका लागि अर्को होइन महानगरको मेयर आफू जित्नका लागि त्यो पनि हिजोका दिनमा नमिलेका भनौँ न एउटा सिद्धान्त विचार फरक भएकासँग चाहे नेपाली काङ्ग्रेस र माओवादीकै गठबन्धन होस् चाहे एमाले र राप्रपाकै गठबन्धन होस् दुवै कुराको मैले चाहिँ त्यो उचित देखिरहेको छैन।
दुवै गठबन्धन
ठिक छैनन् अहिलेको लागि त्यति औचित्य छैनन्।
यो चुनाव भयो जनता हर्षित थिए भनौँ न एउटा लोकतान्त्रिक परिपाटीमा बहुदलीय प्रजातन्त्रमा चाहिँ हामी दलहरूका उम्मेद्वार स्वतन्त्र उम्मेद्वार धेरै राम्रो रिजल्टहरू आउँथ्यो कि भन्ने एउटा विश्लेषण थियो तर राम्रो होइन हाम्रो मान्छे ल्याउने जुन प्रयास गठबन्धनले गर्यो भनौँ न विगत लामो समयदेखि जसले पार्टीभित्र योगदान पुर्याएको छ जो क्रियाशील छ जसले चाहिँ जनताका हरेक सवालमा चाहिँ ऊ भनौँ न ग्रासरुटसम्म जान्थ्यो अब चितवनको परिघटनालाई हेर्ने हो भने त्यहाँ पनि कहीँ कतै यो गठबन्धन चाहिँ भनौँ न एउटा आलोचनात्मक बन्यो कि भन्ने हामी विश्लेषण गर्न सक्छौँ। नेपाली काङ्ग्रेसमा खटिएका आम कार्यकर्ता या भनौँ जिल्ला तहका नेताहरू चाहिँ एउटा पद लिनका निम्ति भनौँ मेयर बन्नका निम्ति लालायत थिए तर अचानक माथिको एउटा गठबन्धनले प्रचण्ड पुत्री रेणु दाहाललाई जुन प्रस्ताव गर्यो या उठायो यसले पनि कहीँ कतै प्रभाव देखिरहेको छ पछिल्लो समयको जुन हामी देवी गेवालीको चाहिँ मत परिणाम र रेणु दाहालको मतान्तर हेर्दाखेरि यो क्रस भोट भयो कि भन्ने हामी विश्लेषण गर्न सक्छौँ।
त्यो एकदमै अब कार्यकर्ताहरूको चाहना विपरीत इच्छा विपरीत एउटालाई टिकट दिइसकेपछि एकाएक माथिबाट कार्यकर्ताको चाहना विपरीत कार्यकर्ताहरूको इच्छा विपरीत र जसरी भनौँ केन्द्रबाटै एउटा त्यो तालमेल गरेर फिर्ता लिइयो उम्मेदवारी त्योबाट कार्यकर्ताहरू असन्तुष्ट थिए होइन स्वाभाविक रूपमा हो नेतृत्वले कहिलेकाहीँ रिस्क पनि मोल्नुपर्छ एउटा कठोर निर्णय पनि गर्नुपर्छ मैले अघि नै भने जस्तै त्यो कठोर निर्णय र त्यस्तो गर्नका पछाडि एउटा ठुलो उद्देश्य हुनु पऱ्यो ठुलो आवश्यकता हुनु पऱ्यो तर त्यो नभइकन त्यसरी एउटा कार्यकर्ताको चाहना विपरीत ऊ विपरीत भएको कारणले यसको रिजल्ट सोचे जस्तो नहुन सक्छ है अब धेरै बाँकी छ है तर नसोचे अहिलेसम्मको स्थितिले त्यो देखाउँदै पनि छ त्यो भएर त्यो कार्यकर्ताको चाहना विपरीत जनताको चाहना विपरीत नेतृत्वले जे गर्दा पनि हुन्छ भन्ने कथा कथा हाम्रो राजनीतिक दलको नेतृत्वमा जो भाषा छ यही किसिमले नागरिकहरूमा एक किसिमको वितृष्णा पनि उत्पन्न भएको छ मैले सुरुमा भने अहिले विकल्प नभएको छैन राजनीतिक वैकल्पिक शक्ति आएको छैन तर यो भन्न सकिँदैन हो अहिले राजनीतिक दलका हाम्रो ठुला दलले नेपालमा परिवर्तन गर्नका लागि जनताको अधिकारका लागि धेरै लडेका छन् धेरै गरेका छन् त्यो आफ्नो ठाउँमा छ तर अब त्यही जगमा अहिले हामीले जे गर्दा पनि हुन्छ जनताको चाहना एकातिर जनताको आकाङ्क्षा एकातिर नेतृत्वले अर्कोतिर जाँदै जाने हो भने जनताले वैकल्पिक शक्तिको खोजी गर्न सक्छन् यो कुराको कता कता जनताहरू मतदाताहरू अहिलेका ठुला राजनीतिक दलहरूप्रति त्यति सन्तुष्ट छैनन् उनीहरू अलिअलि चिडिएका छन् भन्ने कुराको काठमाडौँको अहिलेको जो मत परिणाम आइरहेछ धेरै मान्छेहरूले नसोचेको अपेक्षा नगरेको किसिमको आइरहेछ जस्तो भर्खर विवेकशीलको 21 वर्षको केटी जसलाई एकदम काँचो केटी अपरिपक्व केटी भनेको त्यो रन्जु दर्शना उहिले त्यत्रो उल्लेख्य मत पाइरहेको छ त्यो ठुला स्थापित दलहरू जो देशैभरि त्यत्रो स्थापित छन् त्यत्रा नेटवर्क छन् सङ्गठन छन् र लामो समयदेखि रहित स्थापित नेताहरू छन् तिनलाई त्यस्तो कट्ट एउटा कडा चुनौती दिनु भनेको चान्सु नै कुरा होइन त्यो भने के हो भने जनताको अब राजनीतिक दलहरूप्रतिको यो गतिविधिहरूप्रति कहीँ कहीँ असन्तुष्टि छ कहीँ कहीँ क्वेसन उठिरहेको छ अब तपाईँहरूले जे भन्यो त्यही जनताहरू नगर्न सक्छन् है वैकल्पिक कुराहरू खोज्न सक्छन् भने यो एक किसिमले नेपालका ठुला दलका नेताहरूलाई एक किसिमको दबाब पनि हो एक किसिमको उनलाई सुध्रनुको लागि र उनलाई अब सही ट्र्याकमा जानका लागि यो एक किसिमको यो बाटो उनले पाठ सिक्नुपर्छ नत्र के भने राजनीतिक दलको नेतृत्वले जे गर्छ त्यही
दिलबहादुर सर हामीले यो विश्लेषण गरिरहँदा प्रमुख तीन दल जो अहिले पनि सत्तासीन त्यही सेरोफेरोमा ओरफरो देखिन्छन् रापरपाको त अब के कुरा भयो अहिलेसम्म एउटा पनि सिट आएको छैन अन्य साना दल छोडेर यदि हेर्ने हो भने माओवादी केन्द्र एमाले र भनौँ नेपाली काङ्ग्रेस बाहेक तेस्रो चौथो विकल्प हामीले जनताले देखेनन् यी राजनीतिक दल नै हुन् हाम्रा विकल्प तर केही भूमिका फरक देखाए मात्रै हुन् कि जनताले कि वास्तविक समय परिस्थिति अनुसार अबका दिनमा आउन सक्ने सम्भावना छ हामीले धेरै विश्लेषण गऱ्यौँ यी दलहरू सुध्रेनन् यिनको विकल्प हेर्नुपर्छ धेरै शक्तिहरू खुले समृद्धिका नारा दिए तर अन्तत जनताले त फेरि यिनै दललाई मात्रै पत्याए यो एउटा विश्लेषण यतिखेर बजारमा बडो चर्चामा छ
अब यो कस्तो छ भने राजनीतिक दल नयाँ वैकल्पिक शक्ति पनि मैले अघि भने भर पर्दो र विश्वसनीय आएन खास गरी जस्तो बाबुराम भट्टाईको जुन नयाँ शक्ति पार्टी छ त्यसको कुरा गर्ने हो भने बाबुराम आफै दुविधामा छन् बाबुराम भट्टाई हिजो 10 वर्ष जनयुद्धबाट आए अहिले एउटा नयाँ शक्ति खोले उनले हिजोको 10 वर्षको जनयुद्ध ठिक थियो त्यो बेलाको उनको सिद्धान्त ठिक थियो अथवा उनले गरेको त्यो राम्रो ठिक थियो भनेर पनि उनले भन्न सकिरहेको छैनन् अर्कोतिर त्यो गलत थियो पनि भन्न सकिरहेको छैनन् र एउटा पक्ष अर्को कुरा हिजो उहाँ एउटा प्रधानमन्त्री हुँदाखेरि धेरै व्यक्तिले धेरै आशा गरेका थिए तर उनी प्रधानमन्त्री भइसकेपछि पनि उनले के त गर्न म यो गर्न खोज्दैछु यो कारणले गर्न सकेन भनेर जनताको बिचमा आइदिएको भए उहाँ अझ पपुलर हुन्थे तर उहाँले त्यो छोटो अवधि जति अवधि भए पनि 9 महिनाकै कार्यकालमा मनमोहन अधिकारी त धेरै लोकप्रिय भएको थियो नि त होइन ऊ अल्पमतकै थिए भने तर त्यसरी उहाँले जनतालाई मैले धेरै गर्न सकेँ भन्ने किसिमको त्यो बेला पनि त्यति दिन
यसलाई यसरी विश्लेषण गर्न सकिन्छ दिलबहादुर छत्याल सर कि हामीले स्थानीय तहलाई अहिलेको लो लेभल पावरफुल गभर्मेन्टको रूपमा लिइरहँदा हामीले के सोचेका थियौँ भने अब तल्लो लेभलमा पनि कुनै पार्टीले एउटा स्पष्ट बहुमत लिएर जान्छ कि भन्ने एउटा विश्लेषण थियो तर जनताले स्पष्ट बहुमत त कसैले दिएको जस्तो लागेन या यो स्थानीय तहमा बहुमतको कुनै अर्थ हुँदैन राम्रो क्याडर चाहिँ चाहिन्छ भन्ने कसरी दुई धारमा हामीले कसरी विश्लेषण गर्ने सर
त्यो अब स्थानीय तहमा अब बहुमतको कुनै ऊ हुँदैन भन्ने कुरा त रह्यो नै तर पनि अब अहिलेको मत परिणामले यो पहिलो चरणको अहिले 34 जिल्ला मात्रै भएको छ अब धेरै जिल्ला बाँकी पनि छ अब योबाट धेरै त्यति विश्लेषण गर्न त होइन सकिँदैन होला तर पनि मोटामोटी अहिलेको मत परिणामले के देखिन्छ भने अहिले पनि नेपालमा 3 वटा ठुला दलहरू नेपाली काङ्ग्रेस एमाले र माओवादीहरू नै प्रतिस्पर्धामा देखिरहेछन् र संसदीय निर्वाचनमा पनि कुनै न कुनै रूपमा 3 दल आएर स्पष्ट बहुमत कसैको हुन गाह्रो हुन्छ कि भन्ने किसिमको त अहिलेको मत परिणामलाई देखिरहेछ। यो सन्दर्भमा मैले अघि अलि जोड्न खोजेका थिएँ, यो सन्दर्भमा अब अलि ध्रुवीकरण गरेर समीकरण गरेर संसदीय चुनावका लागि जाने कुरा हुनसक्छ, त्यो एउटा फरक पाट हो। त्यसका लागि बहुमत ल्याउनका लागि नयाँ तरिकाले ल्याउनु पर्छ भन्ने, तर एउटा अहिले राम्रो भने पनि नराम्रो भने पनि के चाहिँ योबाट देखियो भने तिन दलभन्दा अरू दल जो एउटा थ्रेसहोल्ड पर राखेका छ योबाट अब विगतको संविधान सभाको र त्यो संसदकोमा आएका जस्तो धेरै दलका धेरै सदस्यहरू चाहिँ अब आउँदैनन्। अब खास गरी अलि त्योभन्दा यो अलि अलि साग्रिँदै जान्छ जस्तो लाग्छ धेरै दलहरूका।
भनेपछि अब यो आउने प्रान्त र केन्द्रको चुनावमा पनि यो जुन भनौँ न हामीले थ्रेसहोल्ड राखेका छौँ 3% र प्रत्यक्ष निर्वाचन एउटा हुनै पर्ने होइन, यो अवस्था हेर्दा त हामीलाई लाग्छ यो 180 दलहरू जो छन् अब धेरै त निर्वाचन आयोगमा चुनाव चिन्ह पनि पाएनन्, एउटा त्यो परिस्थिति बन्यो। अब यो हेर्दा यी धेरै दल होइन नेपालमा चाहिँ सीमित 2-3 दलहरू चाहिँ चाहिन्छ जनताको मतलाई हेर्ने हो भने, यिनैले चाहिँ बरु एउटाले सत्ता चलाउने एउटा प्रमुख प्रतिपक्षी दल यो किसिमको चाहिँ जनताले रुचाएको जस्तो छ कि भन्ने विश्लेषण गर्न सकिन्छ।
अहिलेको जनताको जो मत परिणाम आएको छ न योबाट धेरै दलहरू झस्किएको हुनुपर्छ, किनभने उनीहरूले अब धेरैलाई मत दिइराखेको अवस्था देखिँदैन। खास गरी 3 ठुला दल र जो वैकल्पिक शक्तिको कुरा अलि अघि भइरहेको थियो, वैकल्पिक शक्ति नेपालमा नपत्याएको होइन कि त्यो किसिमको विश्वास भएको आयो भने जनताले दिन सक्छन् भन्ने काठमाडौँबाट देख्यो, किनभने काठमाडौँ नेपालको राजधानी भए पनि हो र त्यहाँ एउटा सचेत नागरिक पनि बस्छन् र सबै दलहरूले काठमाडौँ महानगरपालिकाको रिजल्टले देशभरि नै एउटा तरङ्गित गर्छ भनेर धेरै महत्त्वका साथ त्यहाँ हेरेका थिए, महत्त्व दिएका थिए र त्यही महानगरमा एउटा साझा पार्टीको किशोर थापा जो दुई महिना पनि त्यो पार्टी खुलेको भएको छैन, कुनै सङ्गठन पनि छैन र एक महिना अगाडि उम्मेदवार उठाएर त्यत्रो एउटा भनौँ न ठुल्ठुला पार्टीहरूलाई पछाडि पार्दै स्थापित पार्टीहरूलाई जस्तो माओवादी केन्द्रलाई नै पछाडि धकेल्दै ऊभन्दा अगाडि आइरहेको छ। अनि जस्तो रन्जु दर्शनाकै कुरा गरौँ, 21 उसले त्यत्रो च्यालेन्ज दिइरहेछ भने योबाट के बुझिन्छ भने यदि जनताको बिचमा विश्वास दिलाउनु सक्यो भने वैकल र हाम्रा राजनीतिक दलका नेतृत्वले यही गतिले जनताको अलि चाहना आकाङ्क्षालाई सम्बोधन गर्ने होइन भने नयाँ वैकल्पिक शक्ति पनि उदाउन सक्छ, तर त्यति सजिलो चाहिँ नेपालमा अहिले तत्कालै छैन।
छत्याल सर एकैछिन हामी छोटो व्यापारिक विषयमा जान्छौँ। आदरणीय श्रोता, आज हामी चर्चा परिचर्चा र यो बहस तातो बहसलाई जोडिरहेको छौँ, हामी चुनाव केन्द्रित पनि छौँ र पहिलो चरणको चुनावको मत परिणाम आइरहँदा हामी सही र सठिक विश्लेषण गरिरहेको छौँ। हामी तपाईँलाई लाग्छ तपाईँ पनि विश्लेषण गर्न चाहनुहुन्छ भने 0194102016 लाइन यहाँहरूको लागि खुला गरेको छु। यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु।
धनगढीको विकास गरे सुदूर जगमा गाउन, विकासमा नमुना बनाई देशमा चिनाउन, हिलो मैलो डुबानको समस्यालाई हटाउन, हरा भरा सुन्दर बनाई नगर सजाउन, देखिन्छ अब धनगढीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकासको कमाल, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल, चुनौ है मेरोमा गोपाल हमाल, चुनौ है मेरोमा गोपाल हमाल, उद्योग पर्यटनको केन्द्र धनगढी बनाउन, बेरोजगारी हटाएर रोजगारी बढाउन, गोपाल हमाल मेरमा आए नगर सजाउन, यस्तो मान्छे चुनौ साथी भ्रष्टाचार हटाउन, देखिन्छ अब धनगढीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकास नगरमा छाउँदैछन् मेरोमा आउँदैछन् नगरमा छाउँदैछन् सबैको गोपी दाई गोपाल हमाल सबैको गोपी दाई गोपाल हमाल
सम्पर्क नम्बर 9854202342
चुनौ है मेरोमा गोपाल हमाल
आदरणीय श्रोता पुनः स्वागत छ यहाँहरू सम्पूर्णलाई सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको चर्चित बहसमूलक कार्यक्रम तातो यो चुनावी बहस हामी केन्द्रित गरिरहेका छौँ र आज हामी पहिलो चरणको मत परिणाम जसरी हेरिरहेका छौँ र यसले चाहिँ जनताले के सन्देश दिन खोज्या हुन् यो गठबन्धन छ यसको फाइदा कसलाई भयो यी हरेक कुरामा हामी विश्लेषण गर्दैछौँ तपाईँ चाहनुहुन्छ तपाईँ पनि विश्लेषण गर्न चाहनुहुन्छ हामीसँग वरिष्ठ पत्रकार दिलबहादुर छत्याल हुनुहुन्छ तपाईँ चाहनुहुन्छ यस्तो हुनुपर्थ्यो यस्तो गर्न चाहन्छन् तपाईँलाई कुनै पनि लाग्छ विश्लेषण गर्न चाहनुहुन्छ भने 0914 10216 लाइन खुला गरेको छु दिलबहादुर सर पुनः स्वागत छ यहाँ
धन्यवाद
जुन हामीले अहिले भर्खरै मात्र विश्लेषण गर्दै थियौँ कि राजनैतिक दलहरूको विकल्प खोज्ने कुराहरू तर काठमाडौँलाई हेर्ने हो तपाईँले पनि भन्नुभयो किशोर थापा रन्जु दर्शना ललितपुर र त्यहाँ हेर्दा स्वतन्त्र उम्मेद्वारको जुन चाहिँ चुनाव चिन्ह अन्तिम आवरमा आएर हेर्ने हो भने पनि कुनै पार्टीबाट उठ्दा उहाँहरूलाई फाइदा हुन्थ्यो कि यदि सक्षम हो र धेरैले के भने रन्जु दर्शना र किशोर थापा मिलेर गइदिएको भए रन्जुलाई उपमेयर र किशोर मेयर भइदिए अब केही प्रभाव पर्थ्यो कि भन्ने यो किसिमको पनि आकलन विश्लेषण गर्न थालिया छ किन स्वतन्त्र उम्मेद्वारको त्यति भनौँ न एक दुई ठाउँमा त जित्नुभयो उहाँहरू अन्य पार्टी साना पार्टी भन्दा त स्वतन्त्र उम्मेद्वार व्यक्तिगत हाइटले जित्ने कुरा हो तर अहिले पनि हेर्ने हो भने चुनाव चिन्ह लास्ट आवरमा दिने धेरै कुराहरूले गर्दा केही न केही प्रभाव पर्छ यहाँलाई के लाग्छ सर कसरी हामी विश्लेषण गर्न सक्छौँ स्वतन्त्र उम्मेद्वारलाई चाहिँ जनताले पत्याउँछन् कि पत्याउँदैनन्
स्वतन्त्र उम्मेदवारलाई नै जनताले पत्याउने भन्दा पनि जनताले राम्रो मान्छे सक्षम मान्छे दक्ष मान्छे छ भने उसलाई जिताउन उसलाई मत दिन सक्छन् भन्ने कुरा हो सबभन्दा ठुलो कुरा विश्वासकै कुरा हो अब काठमाडौँको कुरा हेर्ने हो भने उनीहरू अब स्वतन्त्र उम्मेदवार मात्रै होइनन् एउटा भोलि वैकल्पिक शक्तिको रूपमा आफूलाई उभ्याउन खोजिरहेको हुन् रन्जु दर्शना विवेकशील पार्टी जो 3-4 वर्षदेखि क्रियाशील छ पार्टी काठमाडौँमा त्यो पार्टीबाट उम्मेदवार उठाएको हुन् किशोर थापा भर्खरै रविन्द्र मिश्र जो बिबिसी नेपाली सेवाको जागिर छोडेर साझा पार्टी बनाएर एउटा नयाँ विकल्प वैकल्पिक शक्तिको रूपमा एउटा पार्टी आवश्यक छ नेपालको समृद्धिका लागि भनेर जो नारा ल्याएर उनी अगाडि आएका छन् त्योबाट उनी उभिइएका हुन् त्यो भएर जसरी उनले एउटा पुराना स्थापित पार्टीहरू भन्दा पनि उनीहरूले बढी मत पाए उनीहरूको लागि यो एउटा यसले राम्रो हो उनलाई यो पोजिटिभ कुरा हो र योबाट के देखिन्छ भने विश्वास दिलाउन सक्यो भने जनताले पुराना पार्टीलाई मात्र मत दिन्छन् भन्ने छैन यदि जनतालाई विश्वास दिलाउने हो र साँच्चीकै केही गरेर देखाउने हो भने नयाँ पार्टी
हामीले यो कुरा गऱ्यौँ स्वतन्त्र कहीँ न कहीँ पार्टीबाट उठ्दा अझ राम्रो हुन्छ कि भन्ने यसले पनि सङ्केत गर्न खोज्या हो
होइन स्वतन्त्र नै राम्रो दक्ष व्यक्तिले पार्टीबाट उठ्दाखेरि स्वाभाविक रूपमा उसले राम्रो मत पाउँछ त्यहाँ मात्र दुई फरक दुई मात्रै छैन यदि सक्षम राम्रो छवि भएको लोकप्रिय व्यक्ति कोही छ र उसले ठुलो दल स्थापित दलबाट टिकट पाउँदाखेरि लड्दाखेरि उसले त राम्रो मत पाउँछ नै त्यसमा त कुनै दुविधा नै भएन तर पनि ठुलो राजनीतिक दलहरू जो छन् एउटा दलहरू बाहेक अर्को स्वतन्त्र रूपमा बाहिरबाट आउँदाखेरि उम्मेदवारले मतै पाउँदैन कसैले मत नै दिँदैन भन्ने जो छ नि मैले सायद योभन्दा पहिले पनि भनेको छु जो मतदाताहरू छन् मतदाताहरूमा 50%भन्दा बढी कुनै दलहरूसँग उनीहरू आबद्ध छैनन् र दलका कार्यकर्ता छैनन् उनले भोट चाहिँ राम्रो को छ ठिक को छ कसलाई दिँदाखेरि उपयुक्त हुन्छ भन्ने एउटा विश्लेषणका आधारमा विवेक प्रयोग गरेर दिने गर्छन् जसको कारण नै पटक पटक नतिजाहरू स्याङ्जो भइरहेछ कहिले कुनै दल ठुलो हुन्छ कुनै निर्वाचनमा कुनै निर्वाचनमा कुनै दल ठुलो हुन्छ कुनै ठाउँमा कुनै क्षेत्र जस्तो धनगढीकै कुरा गर्ने हो भने अब 2054 साल मा काङ्ग्रेसले जित्यो नगरकै कुरा गर्ने हो भने 49 सालमा काङ्ग्रेसले जित्यो 54 सालमा एमाले जित्यो र संसदकै चुनावमा हेर्ने हो भने पनि यहाँ काङ्ग्रेस एमाले माओवादीले जितेका उदाहरण छन् योबाट त्यही भएर मतदाताले त्यो उनीहरू मैले अघिल्लो चुनावमा रुखमा हालेको अहिले रुखमै हाल्नुपर्छ अघिल्लो चुनाव सूर्यमा हालेको अहिले सूर्यमै हाल्नुपर्ने छैन उनीहरू चेन्ज खोज्छन् त्यो भएर राम्रो उम्मेदवारले त्यहीबाट पाउँदाखेरि जित्ने त स्वाभाविक नै भयो काठमाडौँको चाहिँ त्यो चाहिँ हो अलिकति जस्तो विवेकशील र रन्जु दर्शना र किशोर थापाले जो समूह समूहको मत पाएको छ, दुवै एउटै समूहको मत चाहिँ पायो, उनीहरू को यदि सहकार्य भएको मत स्वाभाविक रूपमा बढी हुन्थ्यो,
त्यो विश्लेषण गर्न सकिन्छ। जस्तै यो चुनाव चिन्ह निर्वाचन आयोगले चाहिँ अन्तिम आवरमा दिने करिब करिब ती उम्मेदवारहरूले केही पहिले पाएको भए फरक नतिजा आउँछ कि भन्ने विश्लेषण गर्न सकिन्छ। जस्तै रन्जु दर्शनको कुरा गर्ने भने एक हप्ता पहिले मात्र उहाँले चाहिँ चुनाव चिन्ह पाएको अवस्था चुनावमा भनौँ न होमिनुभन्दा कति प्रचार प्रसार गर्न सकिन्छ भन्ने कुरा पनि आउँछ नि।
त्यो स्योर एकदमै त्यो धेरै प्रभाव पार्छ। यो त कहाँबाट पनि यो पुष्टि हुन्छ भने जसरी अहिले मत बदर भइरहेको छ, मत बदरबाट पनि के बुझिन्छ भने अहिले पनि धेरै हाम्रा मतदाताहरू त्यति धेरै भनौँ नि सबै मतदाताहरू 100% मतदाताहरू त्यति योग्य सक्षम बुझेका छन् भन्न सकिँदैन भन्ने कुरा त जो मत बदर भइरहेछ योबाट पनि बुझिन्छ। त्यो भएर उनीहरूले कुन व्यक्ति यो भने पनि त्यो व्यक्तिको इच्छा नहो भनेर सबैले बुझ्न नसकेको अवस्था हुन्छ। त्यसलाई बुझाउनका लागि बढी समय भयो भने त्यसले बढी प्रभाव त पार्छ नै।
जस्तै अहिले यो पार्टीहरूको नतिजा हेर्दा घोषणा पत्र प्रतिबद्धता पत्र जुन किसिमले लगिन्छ, अहिले भने त होइन स्थानीय तह भने त अब अधिकार पनि बनाउनु छ, त्यहाँ गएर कानुन बनाउनु छ, अधिकारलाई कार्यान्वयन गर्नु छ, एकातिर विकासी योजना बनाउनु छ, विकासको योजनालाई कार्यान्वयन गर्नु छ। यो अवस्था हेर्दा नि यो एजेन्डा घोषणा पत्रलाई चाहिँ जनताले कसरी ल्याए होला सर? जुन लामो लामो घोषणा पत्र हेऱ्यौँ एमालेका काङ्ग्रेसका माओवादीका हामीले पढ्यौँ पनि, त्यो हेर्दा सबैमा एउटै लगभग उहाँहरूका चाहिँ सिनेरियो सेम सेम देखिन्छ। जनताले चाहिँ घोषणा पत्र हेरे कि उनै पुरानै पार्टीको अनुहारलाई हेरेर हाले भन्ने पनि एउटा विश्लेषण छ। घोषणा पत्रमा त जनताले त्यति अध्ययन गरे गरेनन् भन्ने कुरा पनि आउँछ।
घोषणा पत्र जनताले पहिलो कुरा त अध्ययन गरेनन् नै होइन, त्यो गर्ने भनौँ त्यति जनताले
समय पनि
समय नै पाएन, त्यो गरे गरेनन्। तैपनि जो घोषणापत्रमा केही कुराहरू ल्याइए त्यो कुराले एउटा सामान्य राजनीतिक प्रभाव पार्न आफ्नो एउटा माहौल बनाउनु मात्रै हो जस्तो लाग्छ। मलाई लाग्छ जुन ठुला दलले जो एजेन्डा ल्याएको छ स्थानीय तहको निर्वाचनसँग त्यसको कहीँ साइनो भएको मलाई चाहिँ लाग्दैन। जस्तो कतिपय ठुल्ठुला योजनाहरू छन् त्यो सरकारले गर्ने अथवा
भोलि
संसदीय निर्वाचन ल्याएर सरकार बना एउटा होइन भनौँ नि एउटा योजना मास्टर गुरु योजना बनाएर गर्ने कतिपय ठुल्ठुला प्लानहरू एजेन्डाहरू स्थानीय तहमा ल्याएका छन्। अब त्यो भएर त्यसको र स्थानीय तहको त तालमेल नै छैन, तर पनि जनतालाई एउटा प्रभाव पार्नका लागि ल है यस्तो गर्छु भन्नका लागि नेपाल ग्रामीण दलले ल्याएको हुन्, तर त्यही एजेन्डालाई नै कारणले धेरै मत प्रभाव पार्छ जस्तो मलाई चाहिँ लाग्दैन।
मैले हिजो एक कान्तिपुरमा एउटा विश्लेषण पढिरहेको थिएँ जहाँ चाहिँ के भनिएको थियो भने एकजना व्यक्तिले चाहिँ पुरै प्रभाव पार्न सक्छ। जसरी हिजोका दिनमा भारतीय आई जुन चाहिँ होइन काङ्ग्रेस आईको कुरा गर्ने हो भने बिजेपीलाई कसले पत्याएको थियो र त्यति लामो समयसम्म ऊ सत्तामा आएन, अचानक एकजना व्यक्ति नरेन्द्र मोदी जसरी आउनुभयो त्यसले गर्दा पनि इन्डियामा वाह भयो। र के नेपालमा केपी ओली जस्तो व्यक्ति एउटा पछिल्लो समय भारतसँगको नाकाबन्दीमा फेस गरे त्यसले एउटा व्यक्तिले गर्दा पनि नेकपा एमालेलाई प्रभाव पार्यो, उहाँलाई चाहिँ फाइदा पुर्यायो, हामी कसरी विश्लेषण गर्न सक्छौँ?
त्यो स्वाभाविक कुरा हो। एकजना व्यक्तिको राजनीतिमा धेरै ठुलो योगदान हुन्छ, देशलाई नै बनाउनुमा धेरै।
जस्तै अहिले काङ्ग्रेसमा पार्टी सभापति शेरबहादुर देवा जसरी आलोचित हुँदै हुनुहुन्छ, हिजो पनि चन्द्र भण्डारीले हामीलाई भन्नुभयो उहाँको चाहिँ कार्यशैली हामीलाई नै मन पर्दैन
होइन। त्यो स्वाभाविक कुरा, नेपालमै हेर्ने हो भने नेकपा एमाले जस्तो कम्युनिस्टको त्यति धेरै प्रभाव थिएन, नेकपा एमाले एकाएक त्यति ठुलो हुनुको पछाडि मदन भण्डारीले जुन किसिमले एकजना बौद्धली जनवादी ल्याएर जसरी उनले आफ्नो प्रभाव छरे त्यो प्रभावबाट एउटा सानो पार्टीलाई त्यति ठुलो बनाए र त्यो स्वाभाविक रूपमा एकजना व्यक्ति लिडर नेतृत्वले लिने कार्यशैली उसले गर्ने निर्णय उसका दृष्टिकोण भिजनले धेरै ठुलो प्रभाव पर्छ। स्वाभाविक रूपमा केपी ओली एमालेको अध्यक्ष केपी ओलीले खास गरी नाकाबन्दीका बेला लिएको अडान र राष्ट्रियताका सवालमा लिएको अडान र पछिल्लो अवधिमा कतिपय घटनाक्रमले केही कुरा जस्तो सुशीला कार्की प्रधान न्यायाधीशमाथिको कुरा होस् अथवा आइजिबी प्रकरण नै होस् अथवा लोकमान सिंह कार्कीकै कुरा हो, यी कतिपय प्रसङ्गमा अलिअलि जनताले नियालिरहेको थियो। स्वाभाविक रूपमा हुन त मत परिणाम आइसकेको छैन, तर यी कारणले पनि मत परिणामलाई कुनै न कुनै रूपमा प्रभाव पार्छ जस्तो मलाई लाग्छ।
ओके, यतिखेर हामी टाइम चेक यो ब्रेकमा जान्छौँ र त्यसपछि हामी सही र सठिक विश्लेषण गर्नेछौँ। धनगढी उपमहानगरपालिका र प्रदेश नम्बर 7 पनि यसको प्रभाव पर्ला या के छ यो विषयमा हामी कुराकानी गर्छौँ। यतिखेर म टाइम चेकमा जान्छु।
DFM टाइम चेक, इट्स 8 AM।
आज निश्चितता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ। बिहानको 8 बजेको छ, हामी चुनावी बहस तातो बहस हरेक दिन बिहान 7:30 to 8:15 हामी कुराकानी गर्छौँ, चर्चा परिचर्चा बहस गर्छौँ र अहिले हामी पछिल्लो समय पहिलो चरणको निर्वाचनको मतपरिणामसँगै अब सेकेन्ड राउन्डको चुनाव हुन्छ कि हुँदैन यावत विषयमा अबको क्रममा हामी कुराकानी जोड्दैछु। हामीसँग वरिष्ठ पत्रकार दिलबहादुर छत्याल हुनुहुन्छ, उहाँलाई म पुनः वेलकम गर्छु, पुनः स्वागत छ सर।
धन्यवाद।
अब यो पहिलो चुनाव भयो, अब यसको मतपरिणामहरू आउन अझ ढिला भइरहेको छ, यो मत काउन्टरहरू धेरै, यो एउटा कुरा गरौँ न, यो मत जुन हामी देखिरहेको छौँ मतपत्र धेरै ठुलो झन्झटिलो देखिएको छ, जसलाई काउन्ट गर्न पनि गाह्रो, चुनाव चिन्ह सानो सानो, यसले यो मतपत्र हामीले कहीँ बनाउँदा ख्याल गरेनौँ कि धेरै ठुलो भयो कि भनेर हामी कसरी विश्लेषण गरौँ सर? यो मत काउन्टर
स्वाभाविक रूपमा अहिले व्यवस्थापनमा कमी कमजोरी भएको छ, योबाट सुधार गर्नुपर्छ। यसले के पनि देखिन्छ भने हाम्रो नेपालको हाम्रो देशको व्यवस्थापन कस्तो छ भन्ने कुरा यो प्रतिबिम्ब पनि गर्छ। अहिलेको 21 शताब्दीमा विश्वमा यति प्रविधिको विकास भइसकेको बेला हामी कहाँ एउटा ठुल्ठुलो मतपत्रहरू छन् एकदम झुर लाग्ने, अनि मतगणना चाहिँ एकदमै यति स्वस्थ गतिमा छ, यसले पनि के देखिन्छ भने हामी कुन ठाउँमा छौँ, हामी हाम्रो देश कुन ठाउँमा छ भन्ने कुराको पनि यसले एउटा सङ्केत गर्छ। योबाट हामीले पार सिकेर साँच्चीकै अब हामीले द्रुत गतिमा विकास अगाडि लैजानुपर्ने, आर्थिक समृद्धि गर्नुपर्ने जो हाम्रो नारा अहिले ल्याइ अघि आएको छ, यसका लागि हामीले सबै ठाउँमा सुधार गर्न जरुरी छ भन्ने चाहिँ
एउटा कुरा नि हामी यो गर्न सक्छौँ। जति महानगरपालिका छन् नि, कमसेकम त्यहाँ पनि हामीले इलेक्ट्रोनिक भनौँ न भोटिङ मेसिन मात्र राखिदिएको भयो नि, त्यसले कोही प्रभाव पार्थ्यो कि चाँडो रिजल्ट आउने, किनभने बढी जनसङ्ख्या भएको मतदाता भएको क्षेत्र, यो हामीले एक्सर्साइज गर्न सकेनौँ, यहाँ कमी कमजोरी भयो, अहिले विश्व प्रविधि हामी भारतकै ल्यायौँ होइन, धेरै टाढा किन कुरा गर्नु, भारतमा त्यत्रो जनसङ्ख्या छ, हामीले त्यहाँ हेर्ने भने त भनौँ 6 महिना वर्ष दिन लाग्ला भन्ने हुन्थ्यो, कति फरवार छ, हामीले त्यो गर्न सक्थेनौँ धनगढी या भनौँ अहिले जुन भएका सम्भावित महानगरपालिकामा हामीले राख्न सक्थेनौँ इलेक्ट्रोनिक भनौँ न मेसिन,
सकिन्थ्यो किन नसक्नु, त्यो सकिन्थ्यो, त्यो त्यसको लागि तयारी भयो गरेको भए, त्यो किसिमको व्यवस्थापन गरेको भए त्यो सकिन्थ्यो र त्यो प्रभावकारी पनि हुन्थ्यो, राम्रो पनि हुन्थ्यो।
भने ग्रामीण क्षेत्रभन्दा त्यहाँ चाहिँ अलिक गरिदिएको भयो, यसले एउटा चाँडो रिजल्ट आउँथ्यो भन्ने हो। दिलबहादुर सर, अब यो मत बदर हुनुको कारण हामी खोजौँ न, एउटा मत बडो भ्यालुएबल छ सर, तर अहिले हेर्दा काठमाडौँ अन्य क्षेत्रको हेर्दा पनि करिब करिब खसेको अहिलेसम्मको मत काउन्ट भएको करिब करिब 5-7% चाहिँ बदर भइरहेको अवस्था देखिन्छ। यो मत बदर किन हुन्छ, एउटा भ्यालु व्यक्तिलाई थाहा नभएको, मेरो मतको भ्यालु के छ, महत्त्व के छ, मैले एउटा भोटले गर्दा राम्रो सक्षम व्यक्ति चुन्ने अधिकार हो, किन यस्तो हुन्छ होला, के भयो, जनताले यो मतदाता शिक्षा राम्रो प्रभावकारी भएन कि यो केही झन्झटिलो भयो कि या के भयो भन्ने कुरा त हामीले विश्लेषण गर्न आवश्यक छ।
एकदमै मतदाताहरूले आफ्नो मतको भेल्यु नहुने भन्ने कुरा नै भएन, उनले आफ्नो मतको भेल्यु महसुस गरेर भनौँ नि एकदमै महत्त्वका साथ यस्तो गर्मीका बिच टाढा टाढा एकदमै बाट पनि आएर पनि आफ्नो मतदान उनीहरूले ऊ गरेका छन्, मतदान व्यक्त गरेका छन्। तर यसको कारण चाहिँ खास गरी निर्वाचन आयोगले नै जुन तरिकाले मतदाता शिक्षा दिन सक्नु पर्थ्यो त्यो दिएको पाइए सकेन, त्यसमा कमी कमजोरी रहेको एउटा रह्यो। एउटा कुरा हामीले अघि नै चर्चा गरे जस्तै अलि मतपत्र पनि मतदाता मैत्री हुन सकिने कि भन्ने हो,
यी दुईवटा फ्याक्टरले असर गर्यो। अब पहिलो चरणको चुनावको बिचमा मतपरिणाम आउनु हुँदैन है भनेर धेरैले विश्लेषण पनि गरे, यहाँलाई के लाग्छ, यो बिचमा मतपरिणाम ल्याउनु ठिक थियो या यसले प्रभाव सेकेन्ड राउन्डको चुनावलाई प्रभाव पार्छ कि पार्दैन?
यो मतदाता अहिलेको मतपरिणामले धेरै दोस्रो निर्वाचनलाई प्रभाव पार्छ जस्तो मलाई चाहिँ लाग्दैन, किनभने अब 3 ठुला दलहरू नेपाली काङ्ग्रेस एमाले माओवादी केन्द्रहरू नै नेपालमा शक्तिमा रहेका दलहरू र यी 3 दलहरूको एउटा आकलन गरे जस्तै अनुमान गरे जस्तै मतपरिणाम आइरहेको छ। अब खास गरी मधेसी दलहरूको कुरा हो, मधेसी दलहरूको अहिले जहाँ जहाँ निर्वाचन भयो त्यहाँ त्यति प्रभाव उनीहरूको स्वाभाविक रूपमा थिएन पनि, उनको प्रभाव क्षेत्र भनेको अब दोस्रो चरणमा हुनेमा नै हो र अब यसले दोस्रो चरणलाई यो मतगणना भएकै कारणले दोस्रो चरणलाई प्रभाव पार्छ भन्ने त मलाई लाग्दैन। तर अब दोस्रो चरणको निर्वाचन हुने कि नहुने भन्ने कुरामा के हो भने अहिले पहिलो चरणको पनि हामीले सुरुमा पनि यो विषयमा चर्चा गऱ्यौँ, निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका थियो, संशय थियो, एक किसिमको विश्वास थिएन, तैपनि निर्वाचन भयो र यो एकदमै उपलब्धिपूर्ण भयो पनि भन्यो। यसको पछाडिको कारण एउटा के पनि थियो भने नेपाली जनताहरू एकदम बेग्र प्रत्यक्षमा थिए यो निर्वाचन हुनुपर्छ भनेर, उनीहरूले नेपाली जनताहरूमा यो निर्वाचन होस् भन्ने चाहना थियो, उत्साह थियो र त्यो नेपाली जनताहरूको निर्वाचन हुनुपर्छ भन्ने दबावका कारण राजनीतिक दलहरू पनि यो निर्वाचन नगराइकन बाहिर जान सक्ने अवस्था थिएन र यो निर्वाचन भयो जस्तो लाग्छ। यद्यपि जनताको दबावका बावजुद पनि जो यो सरकारले यो निर्वाचन गरायो यसका लागि सरकारलाई धन्यवाद भन्नै पर्छ। यो चाहिँ धन्यवादका पात्र यो सरकारको नेतृत्व गरिरहेका प्रचण्ड भनौँ होइन उनीहरू छन् नै। र दोस्रो चरणको निर्वाचनका लागि पनि यो नहुनका लागि माहौल गरे पनि तर जनताले दोस्रो निर्वाचन गर्नका लागि दबाब दिन्छन्। जनताको दबावका कारणले पनि दोस्रो निर्वाचन पनि नगरेर
रमाइलो कुराकानी आयो। यो मतपरिणाम आइरहँदा यदि भरतपुर चितवनको चाहिँ मतपरिणामलाई हेर्ने हो भने प्रचण्ड पुत्री प्रधानमन्त्रीको अहिले सुपुत्री यदि उहाँको फेभरमा गठबन्धनको नतिजा गएन भने काङ्ग्रेसले अविश्वास गरेको ठहरेर कहीँ प्रचण्डले काङ्ग्रेससँगको घात गर्छन् कि भन्ने पनि एउटा विश्लेषण टिका टिप्पणी भइरहेको छ। यहाँलाई के लाग्छ यस्तो हुनसक्छ? राजनीतिमा जे पनि हुनसक्छ, असम्भव भन्ने कुरा त केही पनि छैन। विगतमा पनि धेरै जेन्टलम्यान एग्रिमेन्टहरू भएको थिए, भद्र सहमति, त्यो कारणले हुन्छ हुँदैन, आलो पालो भनिहाल्छ, भोलि फेरि केही प्रभाव पर्छ कि?
अब यो चाहिँ तपाईँले भनेको कुरा सही हो। राजनीतिमा जे पनि सम्भावना हुन्छ, फेरि नेपालको यो सत्ताको राजनीति गर्ने हो भने अहिले हाम्रो दलहरूमा यो कमजोरी नै छ। यही कमजोरीको कारणले समस्या पनि भइरहेको छ कि अहिले सत्ताका लागि जेसुकै पनि सहमति गरिदिने पनि अब समस्याहरू देखिरहेछन् होइन। र भद्र सहमति गर्ने अनि त्यो सहमति कार्यान्वयन नहुने कुराहरू लामो समयदेखि देखिरहेछ। अब हुन भद्र सहमतिमा के भयो त्यो कुरा हामीलाई त जानकारी हुने कुरा भएन, तर जसरी भद्र सहमति भएको कुरा हुने र फेरि सरकार त्यो किसिमले च्यालेन्ज भएन भनेर पटक पटक विवाद सरकारका बेला आइरहेछ नि विगतमा, त्यो को निरन्तरतामा अहिले पनि त्यो भद्र सहमति नभएर एउटा विवाद हुनसक्छ कि भन्ने जो आशंका उब्जिनु स्वाभाविक कुरा हो। तर भरतपुरको गठबन्धनकै कारणले मात्रै त्यो फरक पर्छ भन्ने मलाई चाहिँ लाग्दैन। त्यो किनभने अब त्यो फरक कुरा हो, त्यो जनताको मतको कुरा हो, त्यो नेतृत्वले त गठबन्धन गरेकै हो नि। अब तर जनताले नै मत हालिदिएन भनेर त्यहाँ त अब कुनै दललाई दोष दिएर पनि काम भएन।
अब भोलि जेठ 4 गते संविधान संशोधनका लागि चाहिँ व्यवस्थापिका संसदको बैठकमा प्रस्ताव अगाडि बढाउने नभए भोलि नै या पर्सि नै एक दुई दिनभित्रै प्रचण्डले चाहिँ राजीनामा दिने भन्ने कुरा छ, नयाँ सरकार बन्ने कुरा, कमसेकम एउटा प्रोसेसमा लामो समय लाग्छ होला। यो हेर्दा भोलि संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्छ, यदि बढ्यो र पास भयो या भएन एउटा पाठ होला, त्यसपछि के असर देखिन्छ दिलबहादुर सर, के प्रभाव पर्ला सेकेन्ड राउन्डको चुनावलाई?
त्यही त म प्रचण्डले राजीनामा दिन्छ कि दिँदैन भन्ने मलाई त त्यो अहिले पनि प्रचण्डले त्यो दोस्रो चरणको निर्वाचन अगाडि नै राजीनामा देला नै सरकार छोड्ला नै जस्तो मलाई आफैलाई चाहिँ अहिले विश्वास लागिसकेको छैन। तर हुन त उहाँले भन्नु बाहिर आइसकेका छ उहाँले दिने कुरा होइन। अब तर मलाई व्यक्तिगत रूपमा पनि उहाँले दोस्रो चरणको निर्वाचन नगराइकन राजीनामा दिनु उपयुक्त हुँदैन जस्तो पनि लाग्छ। उहाँले दोस्रो चरणको निर्वाचन सम्पन्न गराएर नै सरकार छोड्न बेटर हुन्छ जस्तो लाग्छ मलाई, मेरो व्यक्तिगत विचारले पनि। किनभने एउटा सरकार उहाँले राजीनामा दियो भने त्यसपछि ध्यान सरकार परिवर्तनमा जान्छ, 7 दिनको राष्ट्रपतिले अब सहमति सरकारका लागि टाइम दिनुहुन्छ, त्यसपछि 7 दिनको म्याद त्यस्तै रहन्छ, त्यसपछि फेरि बहुदलीयको प्रक्रिया हुन्छ भने 10-15 दिन त लम्बी हाल्छ होइन। फेरि त्यही बिचमा केही अरू समस्या आइदियो भने पनि कहाँ हुन्छ। त्यही भएर निर्वाचनमय एउटा मुलुकको वातावरण भइरहेको बेला स्वाभाविक रूपमा दोस्रो चरणको निर्वाचन टुङ्ग्यायो भने त्यो राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
जस्तै अहिले यो हेर्दा यो सत्ताको चाहिँ समीकरण र फेरि हस्तान्तरण गर्दा यदि शेरबहादुर देउवा प्रधानमन्त्री बनिलिनुभयो मानिलिनुहोस् यो अवस्थामा देख्यो भने त्यसको प्रभाव चुनावमा पर्छ, सेकेन्ड राउन्डको चुनावमा के प्रभाव पर्ला जस्तो लाग्छ यहाँलाई?
होइन, शेरबहादुर देउवा प्रधानमन्त्री भएकै कारण दोस्रो चरणको प्रभाव पर्दैन, त्यसले खासै असर गर्दैन। तर त्योभन्दा अरू फ्याक्टर छ। अहिले पनि मैले अघि भने दोस्रो जो अहिलेको मतपरिणाम आइरहेको छ र दोस्रो चरणको यो मतपरिणामसँग दोस्रो चरणको मतपरिणाम खासै नजोडिए पनि जसरी अहिलेको एउटा मतपरिणामले के चाहिँ सङ्केत गरेको छ अघि पनि हामीले भन्यौँ, खास गरी मत चाहिँ सबै दललाई गइरहेको छैन। जनताले एकदमै नागरिकहरूले अब चाहिँ सबैलाई मत दिने दललाई पनि दिने स्थिति देखिएन। योबाट भोलि दोस्रो चरणमा यदि मतदान हुँदाखेरि मधेसी दलहरू जो मधेसी दलहरूले एउटा एक किसिमको आन्दोलन गरिरहेका छन्, एक किसिमको आवाज उठाइरहेका छन् होइन, एक किसिमले उनीहरूले फरक तरिकाले आफ्नो स्ट्यान्ड लिइरहेका छन्, भोलि दोस्रो चरणको निर्वाचनमा यदि मधेसी दलहरू पनि कमजोर हुने किसिमको आकलन भयो, अनुमान यदि थाल्यो र दोस्रो चरणको निर्वाचनले उनीहरूको जो अहिलेको जो शक्ति छ त्यो शक्ति केही कम हुने हो कि भन्ने भयो भने मधेसी दलले चाहिँ दोस्रो चरणको निर्वाचन हुन्न दिनका लागि केही गर्छन् कि भन्ने मलाई व्यक्तिगत रूपमा लागेको कुरा हो। र दोस्रो कुरा, अहिले पनि यो स्थानीय निर्वाचन नहोस् भन्ने शक्तिहरू अहिले पनि थियो पहिलो चरणको, भने मैले सुरुमै भने जनताको व्यग्र चाहना र व्यग्र त्यो प्रतीक्षा र त्यो किसिमको दबावका कारणले भएको हो। त्यो भएर जनताको चाहना दबावका कारणले संस्थानको पनि चुनाव त हुन्छ र हुनुपर्छ लाग्छ, तर यसलाई नहुनिनका लागि केही शक्ति त पक्कै पनि यो बिचमा कुनै न कुनै एउटा धमिलो वातावरण बनाउन सक्छ कि भनेर प्रयास चाहिँ हुन्छ नि जस्तो मलाई पनि लाग्छ त्यो।
अझै यो गठबन्धन, यो सरकार परिवर्तन र बिचमा बजेट, सेकेन्ड राउन्ड बजेट 31, प्रदेश नम्बर 7 त्यो किसिमको असर थियो र गर्न नसकिने अवस्था थियो र पहिलो चरणमै गर्न सकिने सम्भावना बढी छ भन्थे सबैले, तर अन्ततमा सरकारले सेकेन्ड राउन्डमा फालिदियो।
पहिलो चरणमै गर्न सकिन्थ्यो यदि निर्वाचन गर्न नसकिने कारण त थिएन, अब व्यवस्थापनका कारणले र जनताको सहभागिताको कारणले यो सबै देशभरिको चुनाव पहिलो चरणमै एकै पटक गर्न नसकिने चाहिँ थिएन। त्यसमा मधेसी दलहरूले उनीहरूले संविधान संशोधनको जो मुद्दा राखेर संविधान संशोधन लगायतका आफ्ना मागहरू सम्बोधन नभएसम्म चुनाव हुन नदिने जो उनीहरूको एउटा अडान छ, त्यही भएर दुई चरणमा चुनाव हुनुपर्छ भनेर उनीहरूले अडान राखेका कारणले मधेसी मोर्चाहरूको मागलाई नै राखेर दुई चरणमा भएको हो। र अब अहिले पनि मधेसी दलहरूले चाहिँ आफ्ना संविधान संशोधन लगायतका मागहरूलाई अघि राखेर यो पुरानो अञ्जेल दोस्रो चरणको हुनु हुँदैन भनेर माग राखिराखेका छन्। यो कुरामा अलि केही अवरोध चाहिँ देखिन सक्छ, तर यसमा अल्झिनु हुँदैन र जनताले चाहेका छन् अब योलाई संविधान दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुपर्छ र त्यसपछि मधेसी दलहरूले उठाएका जायज मागहरू, उनीहरूका अधिकारका पक्षका जायज मागहरू सम्बोधन गरिनुपर्छ। मधेस दलले उठाएका मागहरू सम्बोधन गरिनु हुँदैन भन्ने होइन, मधेसी दलहरू मधेसी जनताहरूका वास्तविक मागहरू छलफल गरेर सहमतिका आधारमा सबैलाई सिमोटेर होइन राष्ट्रिय एकताका रूपमा अगाडि बढ्न जरुरी छ, तर त्यो यो निर्वाचन अगाडि नै हुनुपर्छ भन्ने जरुरी छ जस्तो मलाई लाग्दैन।
अहिले यो कुरा गर्न नदाने अब स्थानीय तहको सङ्ख्या पनि बढाउने भन्ने कुरा छ। कैलाली कञ्चनपुरमा सम्भवतः मैले अनौपचारिक रूपमा नेताहरूसँग कुराकानी गर्दा दुई चारवटा चाहिँ हामी बढाउन सकिने पहल भइरहेको फोरमका नेताहरूले बताइरहेको अवस्था छ। यो अवस्था हेर्दा सङ्ख्या थप हुने भयो मानिलिनुहोस् भने दुई चरणमा चुनाव जो चाहिँ सेकेन्ड राउन्डका लागि छ, त्यहाँ चाहिँ सुदूरपश्चिमको तथ्याङ्क हेर्ने हो भने के आकलन गर्न सकिन्छ, कस्तो रिजल्ट आउला सर? हामी यो समीक्षा पछि पनि गरौँला, तर अहिले नै हेर्ने हो भने के आकलन गर्न सकिने सम्भावना छ, यस्तो होला कैलाली कञ्चनपुर पहाडी जिल्लामा पनि कसको प्रभाव बढिरहला, के आकलन गर्न सकिन्छ अहिलेको फर्स्ट चरणको चुनावलाई हेरेर?
अब सुदूरपश्चिममा पनि मोटामोटी जो पहिलो चरणको नतिजा आइरहेछ नि, त्यस्तै यहाँ पनि नेपाली काङ्ग्रेस, एमाले र माओवादी केन्द्रको तिनवटै दलको नै नतिजा हुन्छ। यसमा मेरो विश्लेषणले नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच नै कडा प्रतिस्पर्धा हुन्छ, दुई दल नै प्रतिस्पर्धा हुन्छ र माओवादी तेस्रो रूपमा आउँछ र माओवादी अलि त्यो कम सङ्ख्यामा तेस्रो पोजिसनमा आउँछ जस्तो लाग्छ मलाई।
मा अहिले पनि बहस धेरै भइरहेको छ कि कुन पार्टीले चाहिँ वर्चस्व बनाउला, पछिल्लो समय काङ्ग्रेस एमालेप्रति असन्तुष्ट देखिरहेको स्पेसल अब यो मधेसमा हेर्न बाँकी छ, किनभने सत्तासीन दलको एउटा प्रभाव, मधेसी थारू दलहरूको एउटा प्रभाव र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको एउटा विरोधीको संज्ञा दिइरहँदा के नेकपा एमाले कस्तो स्थान ल्याउला तराईमा सर?
कैलालीमा चाहिँ मैले अघि भने कैलालीमा पनि मिश्रित नै आउँछ होइन, नेपाली काङ्ग्रेस, एमाले र माओवादी कैलालीमा त
तिनवटै
कडा प्रतिस्पर्धा हुन्छ।
संविधान सभाको चुनावलाई हेर्ने भने फोरमको जुन उपस्थिति छ दुई स्थानमा कैलालीमा त्यसले कहीँ प्रभाव पार्छ कि फेरि राज्यमन्त्री बन्नु भएको छ, यो अवस्था हेर्दा फोरमको पनि के आउन सक्ने सम्भावना छ यहाँ?
अब फोरमले स्थानीय तहमा उम्मेदवारी दियो भने फोरमको पनि आउन सक्छ, क्षेत्र नम्बर 1 भयो जस्तो अब
तिनमा
होइन यो उता क्षेत्र नम्बर 3 निकायहरूमा उसको आउन सक्छ,
त्यो देखिन्छ
देखिन्छ।
अन्त्यमा अब यो प्रदेश नम्बर 7 विभिन्न पार्टीले कस्ता घोषणा पत्र लिएर आउनु पर्ला, जनताको बिचमा कस्ता प्रतिबद्धता पत्रहरू ल्याउनु पर्ला, या त अहिले नै केन्द्रबाट जे भनेको छ त्यही ल्याउने अनि अमुक व्यक्ति या भनौँ व्यक्तिलाई हेरेर दिने कि पार्टीका घोषणा पत्र हेरेर दिने कि अब कसरी दिने, जनता आफै अन्यलमा छन्, यहाँले के भन्नुहुन्छ के हुनुपर्छ भिजन, के हुनुपर्छ एजेन्डा, के हुनुपर्छ प्रतिबद्धता पत्र?
जनताहरूले अहिले धेरै त्यो एजेन्डा हेर्ने पक्षमा छैनन्, जनताले यसले भनेको भाषण र गराएको तालमेल मिल्छ कि मिल्दैन भन्ने कुरा हेर्नेछन्। यो मैले फेरि जान्छु, काठमाडौँको रन्जु दर्शनाले ठुलो कुरै गरेको थिएन, उसले मैले मेट्रो रेल ल्याउँछु पनि भनेको छैन, मैले अर्को चिज पनि भनेको छैन, मैले खाल्डा खोल्डी मात्रै पुरिदिन्छु, यदि खाल्डा खोल्डी छन् उडिरहेको धुलोलाई मात्रै व्यवस्थापन गर्छु होइन, बाटोमा पैदल मान्छे हिँड्न पाइरहेको छैन म पैदल मान्छे हिँड्ने बाटो बनाइदिन्छु, बालबच्चा खे भने कति सरल तरिकाले सहज ल्याएको थियो नि त त्यही मन पराइदिने, त्यो भएर जनताले ठुला एजेन्डा ल्याउने भन्दा पनि यो मान्छेले गर्छ कि गर्दैन, यो मान्छेले भनेको कुरामा इमान्दारिता छ कि छैन भन्ने कुरा हेर्छन्। र दोस्रो कुरा अहिले मैले भनिरहेको छु, भ्रष्टाचार हाम्रो देशको सबैभन्दा ठुलो जड हो। हाम्रो देशको विकास नहुनुको, आर्थिक उन्नति नहुनुको, समृद्धि नहुनुको धेरै ठुलो कारणमध्ये भ्रष्टाचार नै हो। भ्रष्टाचारको धमिरा जस्तै उभना त्यो, र भ्रष्टाचार नगर्ने एउटा सक्षम इमान्दार व्यक्ति हुनुपर्छ भन्ने एउटा यो क्षेत्रको जनताले रोज्छन् जस्तो लाग्छ। र दोस्रो कुरा मुगले भन्ने होइन कि साँच्चीकै गरेर देखाउने इमान्दार व्यक्ति हुनुपर्छ भन्ने देख्छन्। त्यो भएर यो प्रदेश नम्बर 7 पनि जनताहरूले राणे दलले कस्तो उम्मेदवार खडा गर्छन्, यदि राणे दलले म फलानु मेरो ठुलो दल हो मैले जस्तो उम्मेदवार उठाए पनि यो फलानु सिन्हामा भोट हाल्छन् भन्ने यदि कुनै दलले सोचेको छ भने त्यो भुल हुन्छ जस्तो लाग्छ। जनताहरूले अब त्यसरी मत हाल्ने पक्षमा छैनन्, र त्यस अवस्थामा जनताले अलिक विवेक प्रयोग गरेर राम्रो सक्षम इमान्दार र यो ठाउँको विकास गर्न सक्ने व्यक्तिलाई मत दिन्छ जस्तो लाग्छ मलाई।
थ्याङ्क यू सो मच दिलबहादुर छत्याल सर, बडो महत्त्वपूर्ण समय समीक्षा गरिदिनु भयो, विश्लेषण गरिदिनु भयो, आभार व्यक्त गर्छु यहाँ प्रति।
धन्यवाद तपाईँलाई, धेरै धेरै धन्यवाद।
आदरणीय श्रोता, आजको यो तातो चुनावी बहस, हामीले चुनावको पहिलो चरणको मत परिणामको समीक्षा र प्रदेश नम्बर 7 दोस्रो चरणको चुनावको यो मिति जेठ 31 लागि तोकिएको छ, यो बिचमा कस्तो सिनेरियो होला, कसले प्रभाव पार्ला, कस्तो उम्मेद्वार हुनु पर्ला, यावत विषयमा जनताको मनसायका विषयमा पनि हामीले चर्चा परिचर्चा बहस गरे। हामीसँग वरिष्ठ पत्रकार दिलबहादुर छत्याल हुनुहुन्थ्यो, उहाँसँग कुराकानीसँगै आजलाई कार्यक्रमको निर्धारित समय सकियो। प्राविधिक रूपमा अनिल आभार व्यक्त गर्दै कार्यक्रमबाट आजलाई मनोबराध धानु विदा माग्छु। हवस् त, नमस्कार।